بسم الله الرحمن الرحيم باب يبدأ بانتعال اليمنى. امام بخاری رحمۃ اللہ علیہ نے یہ ترجمۃ الباب جو قائم کیا ہے اس کا حاصل یہ ہے کہ داہنے پیر میں جوتے پہننے سے شروعات کی جاوے، اس لیے کہ یہ دو پہننے ہیں جوتے، اور پیر بھی دو ہے اور جوتے بھی دو ہوں گے، تو داہنی جانب سے شروعات کرنا چاہیے. یہ صرف جوتے کی خصوصیت نہیں ہے بلکہ پائجامے میں بھی یہی ترتیب اپنائی جائے، ازار پائجامہ پہلے داہنی طرف سے پہنائے جائے. دائیں کو فضیلت ہے بائیں کے اوپر، اس لیے دائیں طرف سے آغاز ہونا چاہیے. جی یہ معروف روایت ہے، ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا فرماتی ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم پسند کرتے تھے داہنی طرف سے کام کرنا. طہور، طہور کے معنی جو چیزیں طہارت میں استعمال کی جاوے اس میں، اور جوتے پہننے میں، کنگھی کرنے میں اور جوتے پہننے کے اندر، گویا ہر خیر کا کام داہنی طرف سے شروع ہونا چاہیے. اب یہ ہے کہ ہمارے یہاں کھانے میں، لباس میں تو ہم کسی حد تک داہنے کا اہتمام کرتے ہیں، تمام خیر کے کام میں، جیسے کھانا داہنے ہاتھ سے، پانی دائیں ہاتھ سے، مسجد میں داخل ہونا داہنے پیر سے، سواری پر قدم رکھنا داہنی طرف سے، کنگھی بھی پہلے داہنی طرف کی جائے. آج جمعہ ہے تو کنگھی کیجئے اور داہنی طرف سے آج سے عمل شروع کیجئے، اگر نہ ہو تو داہنی طرف سے پہلے کنگھی کی جاوے، چپل جوتے بھی پہلے داہنی طرف پہنے جائے. اب اس کے اندر ایک غلط فہمی کہاں ہوتی ہے کہ لوگ دوائی کھاتے ہیں اور سونف اور مکھواس کھاتے ہیں، اس میں غلطی ہوتی ہے. اصل یہ کہ دوائی کے پتے میں سے دوائی کھولیں گے، یوں کر کے ٹیبلٹ نکالی اور بائیں ہاتھ پہ رکھ کے منہ میں ڈال لیتے ہیں، یہ غلط طریقہ ہے کہ بھائی ٹیبلٹ بائیں ہاتھ سے ڈبیا میں سے یا اس کے چھلکے سے نکالو، داہنی ہتھیلی پر رکھو اور پھر منہ میں ڈالو. پھر اسی طریقے سے وریالی ہے، سونف ہے، مکھواس ہے، وہ بھی لوگ عام متن داہنے ہاتھ سے لیں گے، بائیں ہتھیلی پر رکھیں گے، منہ میں ڈالیں گے، یہ طریقہ بھی غلط ہے. بائیں ہاتھ سے اٹھاؤ، دائیں ہاتھ میں ہتھیلی میں رکھو اور منہ میں ڈالو، یہ اصلاح کی طرف توجہ دینے کی ضرورت ہے، اس میں لوگ بہت غلطی کرتے ہیں. اب دیکھیے ہمارے اکابر کا اتباع سنت کا معاملہ کتنا مضبوط تھا. وہ مسجد سے باہر نکلتے وقت کے اوپر پہلے بایاں پیر باہر نکالنا ہے اور چپل داہنے پیر میں پہننی ہے. پہلے زمانے میں اور اب بھی بہت سی جگہوں پر مسجد کیسی ہوتی ہے کہ جس کو ہم شرعی مسجد کہتے ہیں، جماعت کھانا، وہیں تک مسجد ہوتی ہے، پھر باہر کھلا حصہ ہوتا ہے اور جماعت کھانے ہی کے اوپر لوگ چپل نکالتے ہیں. اب بھی بہت سی جگہوں یہی طریقہ ہے. تو حدیث میں پڑھا تو طلبہ سوچنے لگے حضرت گنگوئی رحمت اللہ علیہ کے یہاں کہ بھئی یہ کس طرح عمل، کہ بھئی مسجد سے باہر نکلنا بائیں پیر سے اور چپل پہننا داہنے پیر سے. کہا حضرت دیکھیں کیا کرتے ہیں، دونوں سنت پر عمل. تو کہا کہ جب مسجد سے باہر نکلے तो बायां पैर बाहर निकाला और चप्पल पर रख दिया ऊपर, चप्पल के ऊपर सीधा बायां पैर निकाल के रख दिया और फिर दाहिना पैर चप्पल के अंदर दाखिल किया और फिर जो है मस्जिद से निकल करके चले, फिर बाएं पैर में चप्पल पहने। ये हमारे अकाबीर का इत्तिबाए सुन्नत का मामला है। लिहाजा बाज मरतबा ऐसे मौके हमें भी आ जाते हैं तो वहाँ थोड़ा ध्यान देना चाहिए कि मसलन मस्जिद से बायां पैर निकाला तो निकाल करके आप चप्पल के ऊपर पैर रख दीजिए और फिर दाहिना पैर जो है चप्पल में जूते में दाखिल कर दीजिए, फिर बायां पैर चप्पल जूते में दाखिल कीजिए ताकि दोनों सुन्नत पर अमल हो जावे। और ये दवा और मुखवास वगैरह में खुसूसी ध्यान दो कि बाएं हाथ से उठाओ, दाहिनी हथेली पे रखो और फिर मुंह में डालो। जी अब निकालते वक्त के ऊपर बाएं पैर से निकालेंगे, यानी जूते चप्पल पहन करके रखे हैं और निकालने का मौका आएगा तो पहले बाएं पैर से निकालो। क्यों? असल बात यह है कि दाएं पैर को फजीलत है और दाएं पैर से निकालेंगे तो फजीलत, बाएं पैर से निकालेंगे तो फजीलत वाले दाहिने पैर में जूता चंद सेकंड के लिए ज्यादा रहेगा, इसलिए कि आपने बाएं पैर से निकाल लिया, अभी भी दाहिने पैर में जूता मौजूद है तो दाहिने पैर के अंदर तो जूता है और वो चंद सेकंड तक ज्यादा रहा, फिर आप उसको निकालोगे तो फजीलत वाले दाहिने पैर के अंदर चंद सेकंडों के लिए जूता ज्यादा देर तक रहेगा। ये भी इसमें एक हिकमत है। बहरहाल हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का यही तर्ज था, इसीलिए हमें भी यही तर्ज अपनाना चाहिए कि निकालते वक्त पर बाई तरफ से। जी हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तुम में से कोई आदमी जूता पहने तो दाहिनी तरफ से शुरू करे और निकाले तो बाईं तरफ से निकालना शुरू करे ताकि दाहिना औला होवे, पहला होवे पहनने में और दूसरा निकालने में पहला होवे। गोया हर एक को नंबर अव्वल मिल गया, दाहिने पैर को भी नंबर अव्वल मिला पहनने में और बाएं पैर को भी नंबर अव्वल मिला निकालने के एतबार से, कोई नाराज नहीं हुआ। चलो एक जूता पहन के नहीं चलना चाहिए, एक जूता पहन के चलना नहीं चाहिए। इस मौके पर एक उसूली बात जहन में रखो कि लिबास में, हैयत में इस तरह का अंदाज इख्तियार करना कि लोगों की नजर उसकी तरफ मुतवज्जे हो, ये ममनू है। लिबास में और हैयत में ऐसा तर्ज अंदाज इख्तियार करना कि लोगों की नजरें हमारी तरफ मुतवज्जे हो, ये शरीयत की नजर में ममनू है और इसको शैतानी तर्ज अमल करार दिया गया है। अब जाहिर बात है कि आप जो है एक चप्पल पहन के चलेंगे और एक पैर खुला रखेंगे तो सारों की तवज्जो आपकी तरफ हो जाएगी कि भाई ये मरोली की बस को ढूंढे तो नहीं निकला बेचारा, कि मरोली की बस कहाँ से मिलेगी, सबकी तवज्जो उसकी तरफ हो जाएगी, लोग उसको पावली कहेंगे। इसलिए इस तरह का तर्ज इख्तियार न किया जावे। मिर्जा कादियानी की सवाने में आपने उसमें पढ़ा होगा शायद, अगर पढ़ा हो बिलफर्ज, तो कि मिर्जा एक दिन फजर की नमाज पढ़ने के लिए आया मस्जिद में, तो सर के ऊपर जो है अमामा वो बांधा करता था, पंजाबी लोग बांधते हैं ऐसे भी अमामा, तो यहाँ आगे की तरफ ही वो इजार बंद नाड़ा लटक रहा था। तो लोगों ने पूछा कि हजरत ये क्या लटक रहा है? तो कहा, दरअसल आज ऐसा हुआ कि मैं फजर की नमाज के लिए बाउजिलत आ रहा था, तो अमामा और आपकी अम्मा जान, उनके और लोग उम्मुल मोमिनीन कहते थे नुसरत जहां बेगम को, मिर्जा की दूसरी बीवी को, तो कहा दोनों का, मेरा अमामा और उसका पजामा पड़ोस पड़ोस में ही लटक रहे थे। तो कहा उजलत में अमामा छूट गया घर में, और जो है आपकी अम्मा जान का इजार में सर पे बांध के ले आया, उसका वो नाड़ा यूं लटक रहा था इजार का। तो सारे उम्मती मुतवज्जे हो गए कि आज हजरत साहब ने कैसे कपड़े सर पे बांध करके रखे हैं। इतना तो शूर नहीं है कि सर पे अमामा बांधे के इजार बांधे और चले नबी बनने के लिए। तो एक जूते एक पैर के अंदर जूता पहनना ये जो है मुनासिब नहीं है। जूता और चप्पल जो है कम दर्जे की सवारी है। कदीम दौर के अंदर लोगों को असबाब जिंदगी बहुत कम मयस्सर होते थे, गुर्बत का जमाना था, सामान की किल्लत का जमाना था, असबाब जिंदगी बहुत कम मयस्सर होते थे लोगों को, आम तौर पर लोग ऐसे ही चलते थे। और उस जमाने के बड़े बूढ़े लोग जवानों को यूं कहते थे कि भाई छांव के अंदर इत्मीनान से चलो, और धूप आवे तो तेज दौड़ लो ताकि पैर को तकलीफ न हो, क्योंकि पैर में जूते चप्पल कुछ नहीं होते थे। फिर जो साहिब हैसियत लोग होते थे, जिनके पास कुछ पैसे हो दौलत हो, वो लोग जूते चप्पल इस्तेमाल करते थे। और जूते चप्पल को इस्तेमाल करना ये गीना और मालदारी की अलामत समझा जाता था कदीम दौर के अंदर, इसीलिए जूते चप्पल को कम दर्जे की सवारी करार दिया गया है। इसलिए कि आदमी खुले पैर चलेगा तो थकता ज्यादा है, और चप्पल के साथ चलने में थकना कम होता है। इसी तरीके से खुले पैर चलेगा तो कांटा है, कील है, पत्थर है, तकलीफ देह चीजें हैं, उसको लग जाएगी पैर के अंदर। और जो है जूते चप्पल के साथ चलेगा तो कांटा वगैरह तकलीफ देह चीजों से उसकी हिफाजत हो जाएगी। इसलिए अल्लाह ताला की बहुत बड़ी नेमत भी साबित हुई। गर्ज ये कि जूते चप्पल को इस्तेमाल करना ये कम दर्जे की सवारी है, और आला दर्जे की सवारी ये है कि आप हवाई जहाज में उड़ो, और दरमियान में बहुत सारी सवारी है जूते चप्पल और हवाई जहाज के दरमियान के अंदर। अब ये है कि जूते चप्पल जो कम दर्जे की सवारी है उससे ताम और कामिल फायदा कब होगा? ताम और फायदा कामिल उसी वक्त होगा जबकि दोनों पैर के अंदर आपने जूते चप्पल पहन करके रखे हो, तो ताम और कामिल फायदा होगा। अगर एक पैर में जूता चप्पल है और एक पैर खुला हुआ है तो फायदा नाकिस होगा, ताम नहीं होगा। इसीलिए कि एक पैर में चप्पल एक पैर खुला हुआ तो एक पैर में तो खतरात लाहिक है। दूसरा ये है कि अनबैलेंसिंग भी होगा, एक पैर ऊंचा एक पैर नीचा, तो जो है अनबैलेंसिंग हो जाएगा, यानी इस्तिकामत बराबर नहीं रहेगी चलने के अंदर। इसी तरीके से बेढंगापन मालूम होता है, बेतमीजी भी मालूम होती है। इसीलिए इस तर्ज को इख्तियार न किया जावे। अलबत्ता कलील मुद्दत के लिए हो तो हरज नहीं। मसलन कलील मुद्दत का क्या मतलब? जैसे कि मस्जिद से निकलने का दरवाजा चौड़ा है, अब आपकी चप्पल जो है लोगों ने फुटबॉल समझ ली, एक चप्पल यहाँ और दूसरी चप्पल वो कोने में है, तो आप यहाँ से एक चप्पल पहन ली दाहिने पैर वाली और चले, दाहिनी तरफ वाली पहनी हुई है बाएं तरफ वाला पैर खुला हुआ है, वहां जाकर के वो बाईं तरफ वाली पहनी। ये कलील अरसे के लिए है, तो उसमें कोई हरज नहीं है, एक जगह से दूसरी जगह जाकर के पहन लेना। क्या रास्ते में चलते चलते एक चप्पल की पट्टी ही टूट गई, अब क्या करेंगे, एक चप्पल पहनो और एक को हाथ से पकड़ लो, जब मोची मिलेगा रास्ते में तो उसके पास दूसरे चप्पल को ठीक करवा लेंगे। ये हो गया कलील मुद्दत के लिए ऐसा तर्ज अपनाना, उसमें कोई हरज नहीं है। वजह उसकी ये है कि तिर्मिजी शरीफ में रिवायत मौजूद है कि खुद हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, हजरत अली, हजरत आयशा, हजरत अब्दुल्ला इब्न उमर रदी अल्लाह अन्हुम से एक जूती पहन करके चलना भी साबित है। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से, हजरत आयशा, हजरत अली, हजरत अब्दुल्ला इब्न उमर से, तो उसको इन हालात पर महमूल किया जाएगा कि भाई एक जूती टूट गई, एक जूती सलामत है तो उसको पहन करके ठीक करवाने के अरसे तक चलते रहे, फिर जाकर ठीक करवा के दूसरा पहन लिया, या कलील मुद्दत के लिए। बहरहाल बास फुकहा जो है ला यमशी नहीं को नहीं मकरूह तंजीही करार देते हैं कि भाई एक चप्पल पहनो एक चप्पल न पहनो, ये तरीका मकरूह तंजीही है। बहरहाल इसको मुस्तकिल आदत न बनानी चाहिए। जी दोनों तरह की लुगत है, यहाँ आई लियुह फीहिमा, यानी या तो दोनों जूते निकाल दो या दोनों तरह जूते जो है पहन करके रखो, दोनों तरस तुम अपना सकते हो। चलो ये मसला जरा अच्छी तरह समझ लो। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जूतों के अंदर दो तस्मे थे, तस्मे तो समझते हो ना, पट्टी, चप्पल की पट्टी, वो दो होती थी हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जूतों के अंदर, चप्पल के अंदर। अलबत्ता एक पट्टी की भी गुंजाइश है, ममनू नहीं है। पुराने जमाने के अंदर चप्पलों में दो पट्टी लगती थी, कदीम जमाने के अंदर। हजरत उस्मान गनी रदी अल्लाह ताला अन्हो के दौर से एक पट्टी वाली चप्पल जूते का आगाज हुआ, वरना हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और हजरत अबू बकर सिद्दीक, हजरत उमर फारूक, इनके दौर के अंदर दो पट्टी वाले चप्पल का आम रिवाज था। हजरत उस्मान के दौर से जो है एक पट्टी वाली चप्पल का सिलसिला शुरू हुआ। अब हमारे जमाने के अंदर भी यही तरीका राइज और आम है कि एक पट्टी वाली चप्पल बनती है और वो अंगूठा और उसके बाद वाली उंगली में घुस जाती है, वो पट्टी अंगूठा और पैर की, अंगूठे के बाजू वाली उंगली के बीच में वो पट्टी घुस जाती है। अब आप सल्लल्लाहु अलैहि वसल्लम की ये दो पट्टियां कैसी थी, इस सिलसिले के अंदर कोई मजबूत सबूत नहीं है, कोई मजबूत सबूत नहीं है कि दो पट्टियां कहाँ होती थी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की। हकीमुल उम्मत हजरत थानवी रहमतुल्लाह अलैह ने ज़ादुस सईद के अंदर मुख्तलिफ इबारतों को सामने रख करके एक नाल मुबारक का नक्शा हजरत ने मुरत्तब फरमाया है कि इस तरह का अंदाजन हो सकता है, जिसके अंदर आप सल्लल्लाहु अलैहि वसल्लम की ये दो पट्टी का हजरत थानवी रहमतुल्लाह अलैह ने तस्किरा किया है। इस तरीके से दो पट्टी, इसलिए एक ऊपर एक इधर, दो तरीके की ये पट्टी इस तरीके से। और अब जो एकदम लेटेस्ट स्टाइल है इस वक्त, मॉडर्न एकदम, उसके अंदर भी दो पट्टी की चप्पलें अब मिलती है मार्केट में। मैंने बाज मैगी कंपनियों की चप्पलें इस तरह की देखी है, हाई क्वालिटी की। और यहाँ हमारे यहाँ पड़ोस के अंदर एक मुसलमान ने पहले एक मर्तबा बनवाई थी इस तरह की, वो तो मुझे हदिया भी दे गया था, वो तो पता नहीं कहाँ रख दी, अभी वो मिल नहीं रही है, इधर उधर हो गई वो। खैर, फिर हजरत थानवी रहमतुल्लाह अलैह ने इसके फवाइद भी बहुत लिखे हैं जादू सईद के अंदर, कि भाई इसको सर के ऊपर रखकर इमरजेंसी हालात में दुआ की जाए तो दुआ कबूल होती है, इस तरह की बातें बहुत सारे फवाइद लिखे हैं इस नक्श मुबारक के। लेकिन उसी जमाने के अंदर जब हजरत ने ये चीज शाये की, हजरत मुफ्ती मोहम्मद किफायतुल्लाह साहब रहमतुल्लाह अलैह साहिब किफायतुल मुफ्ती ने उसके ऊपर इश्काल किया, हजरत थानवी की इस पर, और भी दूसरे हजरात ने इश्काल किया, तो फिर हजरत थानवी रहमतुल्लाह अलैह ने रुजू फरमा लिया उससे, और हजरत का वो रुजू जादू सईद के नए एडिशन के अखीर में छपा हुआ है। बहरहाल आप सल्लल्लाहु अलैहि वसल्लम की चप्पल में दो तिस्मे थे ये तयशुदा है, लेकिन वो किस तरतीब से थे उसको मुतय्यन करना बहुत मुश्किल है, कोई ऐसी सरीह मजबूत रिवायत हमारे सामने नहीं है। लेकिन कोई आदमी इखलास से जज्बा इत्तिबाए सुन्नत में जो मुख्तलिफ आसार से सामने बात आती है उसको सामने रख कर के मोहब्बत में अगर इस तरह की चप्पल पहनेगा तो अल्लाह ताला से सवाब की उम्मीद रख सकता है वो आदमी। जी
وبه قال حدثنا هجاج بن منبر قال حدثنا همام عن قتادة قال حدثنا انس رضي الله عنه عن النبي صلى الله عليه وسلم صلى الله عليه وسلم
دو تسمے تھے یہ ثابت ہوا ایک کی بھی گنجائش ہے جی
وبه قال حدثنا محمد قال اخبرنا عبد الله قال اخبرنا عيسى بن طهمان قال اخرج الينا رسول الله رضي الله عنه وان ورم عليه لهما قبلان
یعنی حضرت انس ابن مالک رضی اللہ تعالی عنہ نے ایک جوتے نکال کر کے ہم کو دکھلائے جس کے دو تسمے تھے، تو حضرت ثابت بنانی رحمت اللہ علیہ نے فرمایا کہ یہی ہے نبی کریم صلی اللہ علیہ وسلم کی نال مبارک۔ اب یہ ہے کہ یہ جو دو تسمے کا تذکرہ آیا روایت کے اندر، تو اس میں ایک قاعدے کو آپ ملا لو، چونکہ مسئلہ کیا کھڑا ہوگا، ترجمۃ الباب کے دو اجزاء ہے، قبالانی فی نعلی، یہ تو ثابت ہو گیا دو روایت سے، لیکن جو دوسرا جز ہے ومن رعا قبالن واسعن، یعنی ایک تسمے کی بھی گنجائش ہے، وہ اس کا ثبوت کیسے کریں گے؟ اس کے ثبوت کی تو بظاہر امام بخاری نے کوئی روایت پیش نہیں کی یہاں پر ترجمۃ الباب کے دوسرے جز کی، تو دوسرے جز کا اس بات کیسے کریں گے وہ بھی سمجھ لو۔ عربی زبان کے ایک قاعدے کو یہاں کام میں لاؤ کہ ایک چیز کو دوسری چیز کے مقابلے میں ذکر کیا جائے، ایک چیز کو دوسری چیز کے مقابلے میں ذکر کیا جائے تو تقسیم کا فائدہ دیتا ہے، کہ بھئی یہ لو ساتھیوں میں تقسیم کر دو، یہ ساتھیوں کے لیے، وہ تقسیم کا فائدہ دیتی ہے، ایک چیز کو دوسری چیز کے مقابلے میں ذکر کرو تو وہ تقسیم کا فائدہ دیتی ہے۔ اب یہاں کیسے تقسیم کا فائدہ دے دی؟ دو تسموں کو دو نال کے مقابلے میں ذکر کیا، دو تسموں کو دو نال کے مقابلے میں ذکر کیا، تو ہر جوتے کے حصے میں ایک تسمہ آ سکتا ہے، دو تسموں کو لفظ نال کے مقابلے میں، قبالانی فی نعلین، تو قبالان تسمیہ نال واحد، تو تقسیم کا فائدہ دیا کہ ہر جوتی میں ایک تسمہ، اس کا بھی ضمناً تقسیم والے قاعدے کے ذریعے اس بات ہو جائے گا. اور بعض سلف صالحین سے جیسے کہ حضرت عثمان غنی, ایک تو ترجمۃ الباب کا اس بات یہ ہوا کہ بھائی کسی چیز کو کسی چیز کے مقابلے میں ذکر کیا جائے تو وہ تقسیم کا فائدہ دیتی ہے, تو قبالان کو نال کے مقابلے میں ذکر کیا گیا تو تقسیم کیسے ہوئی کہ دو نال, ارے دو تیس میں اور ایک نال, تو گویا ہر نال میں ایک ایک تسمہ. اس طرح ترجمۃ الباب کا دوسرا جز ثابت ہو جائے گا. بعض حضرات کیا کہتے ہیں, کیسے دوسرا جز ثابت کریں گے, کہ بعض سلف صالحین سے جیسے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ سے ایک تسمے والا چپل منقول ہے, لیکن وہ روایت امام بخاری کے معیار پر نہیں تھی, اسی لیے امام علی مقام نے اس کو ذکر یہاں نہیں کیا, ترجمۃ الباب کے ذریعے سے اس کی طرف اشارہ کر دیا. اور تیسری بات یہ ہے کہ امام کے یہاں تو ادنا سی مناسبت بھی کافی ہوتی ہے کسی باپ کے ماتحت کسی روایت کو لانے کی, اور امام بخاری رحمتہ اللہ علیہ دو تسموں والی روایت کو ترجیح دینا چاہتے ہیں ایک تسمے کے اوپر, اسی لیے جو ہے اس طرح کا انداز اختیار فرمایا کہ بھائی دو پٹی والی جوتی آپ صلی اللہ علیہ وسلم کی چپل تھی. جی, روایت پڑھ رہی تھی سابقہ باب کی, القبۃ الحمراء من عدم, اس کو ذرا سمجھو, پیچھے ایک باب گزرا مستقل لال کپڑوں کے بارے کے اندر, سرخ کپڑوں کے بارے میں مستقل باب گزرا, سرخ کپڑوں کے بارے میں مختلف روایتیں ہیں. ایک روایت میں ہے کہ ایک شخص دو لال کپڑے پہن کر نبی کریم صلی اللہ علیہ وسلم کے پاس سے گزرے اور اس نے حضور کو سلام بھی کیا, لیکن حضور نے اس کے سلام کا جواب نہیں دیا. یہ روایت ترمذی شریف میں اور ابو داؤد شریف میں موجود ہے کہ لال کپڑے پہنا وہ آدمی حضور کے پاس سے گزرا, اس کے سلام کا جواب حضور نے نہیں دیا. پیچھے ایک مستقل ترجمۃ الباب آپ نے پڑھ لیا, لال رنگ کا چھوٹا تکیہ زین کے اوپر رکھنے کی ممانعت کے بارے میں, کہ زین کے اوپر رکھ کر کے کوئی آدمی اس کے اوپر بیٹھے جا رہے, اس کی ممانعت پیچھے مستقل گزری. اس لیے اب کسی آدمی کو یہ وہم ہو سکتا ہے کہ لال رنگ کسی طرح استعمال نہیں کرنا چاہیے, کسی طرح بھی لال رنگ استعمال نہیں کرنا چاہیے. تو امام بخاری رحمتہ اللہ علیہ نے یہ ترجمۃ الباب قائم کر کے یہ بتلانا چاہتے ہیں کہ بھائی وہ کپڑوں کی بات ہے, باقی اگر کوئی آدمی لال رنگ کے خیمے کے اندر قیام کرے تو اس قیام کی گنجائش ہے. اسی طریقے سے لال رنگ کے کٹورے کے اندر پانی پیئے تو ابھی اس کی گنجائش ہے, لال رنگ کے جو ہے چادر کے اوپر بیٹھ جاوے تو ابھی اس کی گنجائش ہے. تو گویا اس کو ممانعت کو کوئی آدمی عام ممانعت نہ سمجھ لے گئے, اس لیے یہ ترجمۃ الباب امام نے قائم کیا. گویا وہ پیچھے جو باب گزرا تھا اس سے کسی درجے میں یہ استثنائی باب سے تعبیر کیا جائے گا. اب بات یہ تھی کہ پرانے زمانے کے اندر سفر جب ہوتے تھے تو سفر کے اندر قافلے کے لوگ الگ الگ جگہ پر قیام کے وقت رک جاتے تھے, قافلہ کہیں رکا تو قافلے کے لشکر کے افراد متفرق جگہوں پر رک جاتے تھے, اور جو سردار اور امیر ہوتے تھے ان کے لیے باقاعدہ خیمہ بنایا جاتا تھا. حجۃ الوداع کے سفر میں حضرت نبی کریم صلی اللہ علیہ وسلم کی, چونکہ ازواج مطہرات سب کی سب سفر میں ساتھ تھی اور قیام کا موقع آیا تو تمام کے لیے الگ الگ خیمے بنائے گئے, اور وہ خیمے تھے لال رنگ کے چمڑے کے, وہ چمڑا تھا اور لال رنگ کا تھا, اسی لیے تمام ازواج مطہرات کے لیے الگ الگ رنگ کے خیمے, الگ الگ لال رنگ کے خیمے بنائے گئے. اس سے معلوم ہوا کہ لال رنگ کے چمڑے کے خیمے میں قیام کرنے کی گنجائش ہے, کر سکتے ہیں قیام. جی
قال حدثنا محمد بن عرارة قال حدثني عمر بن ابي زائدة عن ابن ابي جحيفة عن ابيه رضي الله عنه قال اتيت النبي صلى الله عليه وسلم في قبة حمراء من
ادم. یہ ہو گیا ترجمۃ الباب سے مطابقت رکھنے والا لفظ کہ آپ صلی اللہ علیہ وسلم لال رنگ کے چمڑے کے خیمے میں تھے, اس وقت میں نبی کریم صلی اللہ علیہ وسلم کی خدمت اقدس میں حاضر ہوا. جی سبحان اللہ, دیکھیے نا کیسا عشق تھا صحابہ کو کہ آپ کے استعمال کیے ہوئے پانی کو صحابہ نیچے نہیں گرنے دیتے تھے, ہاتھ میں لے لیتے تھے, اپنے چہرے کے اوپر اس کو پھرا دیتے تھے, اور اگر کسی صحابی کو ڈائریکٹ حضور کا استعمال کیا ہوا پانی نہیں ملا تو جس کو ملتا تھا اس کے ہاتھ کی تری سے اپنے ہاتھ سر کر کے استعمال کر دیتے. یہ تھا صحابہ کرام کا نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ عشق کامل کا معاملہ. جی
قال حدثنا ابو اليمان قال اخبرنا شعيب عن الزهري قال اخبرني انس رضي الله عنه انحاء قال وقال لي تحدثني يونس عن ابن شهاب قال اخبرني انس بن مالك رضي الله عنه انه ارسل النبي صلى الله عليه وسلم في قبه من ادم.
یہ بھی آ گیا کہ ایک لال رنگ کے چمڑے کے کبے کے اندر حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جمع کیا. اب دیکھیے یہاں پر فی قبت من ادم, بس یہاں وہ لال کا تذکرہ نہیں ہے, لیکن شرح فرماتے ہیں کہ حضرت انس رضی اللہ تعالیٰ عنہ نے اختصاراً ارشاد فرمایا ہے وہ جو ہے چمڑا لال رنگ کا تھا. باقی امام بخاری رحمۃ اللہ علیہ کے لیے تو نفس چمڑے کا تذکرہ بھی کافی ہو جاتا ہے کہ بھائی چمڑے کا خیمہ تھا, اور چمڑا عام طور پر دباغت کے بعد لال جیسا ہو جاتا ہے, یوں کر کے بھی ترجمۃ الباب ثابت ہو جاتا ہے. اور بہت سے حضرات یہ کہتے ہیں کہ یہاں اختصار ہے روایت میں. جی ذرا قرآن کی آیت پڑھو, حسیب کہاں ہے؟ وجعلنا جہنم یومئذ للکافرین حصیرا. اس آیت کی بنیاد پر ایک غلط فہمی جو ہو سکتی تھی اس کو امام نے اس ترجمۃ الباب کے ذریعے سے دور کیا ہے. تو حصیر قرآن میں جہنمی کافروں کے تذکرے کے اندر آیا ہے, تو کوئی آدمی یہ سوچے کہ بھئی یہ تو حصیر کافروں کے لیے ہے, جہنمیوں کے لیے ہے, ہم مسلمان کیوں استعمال کریں اس کو؟ تو امام بخاری رحمۃ اللہ علیہ اس ترجمۃ الباب کو قائم کر کے اس خیال کا رد کرنا چاہتے ہیں کہ دنیا کے اندر جو حصیر اور چٹائیاں ہیں وہ استعمال کر سکتے ہیں. نمبر دو, حافظ ابن حجر عسقلانی رحمۃ اللہ علیہ اس ترجمۃ الباب کا مقصد یہ بیان کرتے ہیں کہ حضرت عائشہ رضی اللہ تعالی عنہا سے ایک روایت آئی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے چٹائی کے اوپر نماز نہیں پڑھی, یہ روایت آئی ہے. تو امام بخاری رحمۃ اللہ علیہ اس ترجمۃ الباب کو قائم کر کے حضرت عائشہ رضی اللہ تعالی عنہا سے منقول روایت کی تضعیف بتلانا چاہتے ہیں کہ وہ روایت ضعیف ہے, تضعیف کی طرف اشارہ کرنے کے لیے اس ترجمۃ الباب کو امام نے قائم فرمایا. جی اچھا, پرانا زمانہ تھا بے سرو سامانی کا, آج کی طرح لوگوں کو اتنے سارے اسباب سامان میسر نہیں تھے کہ لوگ قالینیں بچھاوے, گدے بچھاوے, لحاف بچھاوے، یہ سب بے سامانی کا زمانہ تھا. چٹائی بھی بہت بڑی نعمت ہوتی تھی، بہت بڑی نعمت. آپ نے معتا میں پڑھ لیا نا اوقات الصلاۃ کے اندر، اکیل ابن ابی طالب کے لیے جمعہ کے دن وہ چٹائی لگتی تھی باقاعدہ. تو قلت سامان کا زمانہ تھا وہ. اب حضرت نبی کریم صلی اللہ علیہ وسلم مسجد کے اندر مقیم ہوتے تھے رمضان میں اعتکاف کے اندر، تو چٹائی آپ کے پاس تھی، تو رات میں آرام کرنے کے لیے اسی چٹائی کو کھڑا کر کے کمرہ بنا دیا جاتا. جیسے کہ یہ پورا ہال ہے، پردہ ڈال دیا کمرہ بن گیا، ادھر کا کمرہ ادھر کا کمرہ، اس طریقے سے. تو چٹائی حضور کے لیے کھڑی کر دی جاتی تھی، جس سے رات کو آرام کرنے کے لیے کمرہ بن جاتا تھا، اور دن میں اسی چٹائی پر حضور جلوہ فروز ہوا کرتے تھے. چونکہ مسجد میں ریت تھی، پکا فرش تو تھا نہیں، اور حضور اسی پر دن میں آرام فرماتے تھے قلت سامان کی وجہ سے. اور وہ جو تراویح کی روایتیں آئی ہے آپ صلی اللہ علیہ وسلم سے تین یا چار دن والی، تو اس کے اندر یہی ہے کہ حضور اپنا جو چٹائی کا حجرا آپ کے لیے جو مسجد میں بنا تھا، اسی میں سے آپ نے امامت کرائی، اور صحابہ نے اس چٹائی کے پیچھے سے سب لوگوں نے اقتدا کی. بہرحال چٹائی کا استعمال کرنا ثابت ہے. ابھی بھی ایک روایت گزری، حضرت عمر رضی اللہ تعالیٰ عنہ جب بالا خانے میں تشریف لے گئے تو آپ کے جسد اطہر کے اوپر وہ چٹائی کے نشانات پڑے ہوئے تھے. جی نعت بھی آپ لوگ پڑھتے ہو نہیں؟ کیا پڑھتے ہو مشرا؟ کھجوروں کے چھپر میں کے حجروں کا باشی، چٹائی پہ راتیں بسر کرنے والا. چلو، مطلب وہ صرف نعت شریف تک محدود نہ رہے ہوئے، سمجھے نہیں بھائی؟ نعت شریف تک اور ترجمۃ الباب تک محدود نہ رہے ہوئے، سادگی زندگی میں ہونی چاہیے. بہت زیادہ تکلف مت کرو کہ یہ تو ہونا ہی یہ تو ہونا ہی. چٹائی مل جائے تو اس پہ بھی سو جانے کا. چلو، ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا کہ نبی کریم صلی اللہ علیہ وسلم رات میں چٹائی کو آڑ بنا دیتے تھے، یعنی حجرے کی طرح بنا لیتے، یا اپنے اور دوسروں کے درمیان میں آڑ کے طور پر چٹائی کو استعمال کرتے، اور دن میں اسی کو بچھاتے اور اس پر رونق افروز ہوتے تھے. اب جب تراوی کے اندر حضور نے اس چٹائی کے حجرے میں نماز پڑھی تو لوگوں کا رجوع ہوا، یا سبون لوٹ پڑے، دوڑ پڑے، جمع ہو گئے لوگ نبی کریم صلی اللہ علیہ وسلم کی طرف. حضور جو ہے اب نماز ان کو پڑھا رہے تھے، تراوی کی مجمع بہت بڑا ہو گیا. پھر حضور نے لوگوں کی طرف متوجہ ہو کر کے ارشاد فرمایا، لوگوں اعمال میں اتنے اعمال اختیار کرو جو تم کر سکو، اللہ تعالیٰ ثواب دینے سے اکتاتے نہیں ہیں، یہاں تک کہ تم عمل کرنے سے اکتا جاؤ. یعنی تم عمل کرتے تھک جاؤ گے، اللہ کو ثواب دینے میں کبھی تھکن ہوگی نہیں. اللہ تعالیٰ جو ہے بہت وسعت اور کرم والے ہیں. جی
المزرری،
یہ سمجھو مزرر بھی ذہب کیا چیز ہوا کرتی ہے. ایک لفظ ہوتا تھا گنڈی، گاف ہا نون دال یا گنڈی، ابھی بھی بعض عربی جبوں میں استعمال ہوتی ہے گنڈی. जो वहां से रेडीमेड आते हैं उसमें, वो धागे धागे की बनी हुई होती है। जैसे मैं वो जो रात में कभी ठंडी में पहन के आता हूँ, उसके अंदर वो ही बना हुआ है, वो धागे धागे के बने हुए होते हैं। यानी जो काम हम बटन से लेते हैं ना, वो काम उससे लिया जाता है, लेकिन वो धागे और कपड़ों का बना हुआ होता है, वो कहलाती है घुंडी। और ये जो घुंडी होती है, हजरत अल्लामा कश्मीरी रहमतुल्लाह अलैह ये फरमाते हैं कि घुंडी और उसका एक करीब का लफ्ज दूसरा आता है तुकमा, तुकमा ता काफ मीम छोटी हाथ है, ये दोनों के दोनों कपड़े ही की जींस से होते हैं, कपड़े से अलग जींस के नहीं हुआ करते, कपड़े ही की जींस से, यानी धागे ही से ये तैयार होते हैं, धागे से ही बनते हैं, जबकि बटन अलग हुआ करता है, बटन अलग थलग चीज है। अब ये घुंडी तुकमा अगर सोने का हो, सोने के तार और धागों का हो, तो हमारे अहनाफ के यहाँ बहुत से अकवाल में इसका जवाज मनकूल है कि कुर्ते जुब्बे की घुंडी के अंदर सोने को अगर इस्तेमाल किया गया हो तो ये जायज है। लेकिन मुताखिरीन अहनाफ ने हजरत मुफ्ती को किफायतुल्ला साहब रहमतुल्ला अलैह और हजरत थानवी रहमतुल्ला अलैह ने इसको नाजायज बतलाया है। लेकिन उस्ताद मरहूम हजरत मुफ्ती सईद साहब रहमतुल्ला अलैह ने बहुत अच्छी इसके अंदर फर्क की बात इरशाद फरमाई। हजरत फरमाते कि देखिए घुंडी जो होती है, घुंडी जो कदीम जमाने में और अब भी होती है, वो कपड़े या धागे को गोल 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 बटन की तरह तैयार की जाती है और वो इस्तेमाल की जाती है, और वो कपड़े के साथ ही जुड़ी हुई होती है और वो कपड़े ही का एक हिस्सा है। अगर उसके अंदर सोने और चांदी के तार का काम किया गया है कि सोने और चांदी के तार की डिजाइन है, नक्शो निगार है, तो उसका जवाज है, उसके जवाज में कोई कलाम नहीं है। तो असल तो वो हो गया कि कपड़े ही की जींस, कपड़े ही का हिस्सा और कपड़े ही का बना हुआ, धागे दोरे का बना हुआ, और वो कपड़े के साथ ही जड़ा हुआ होता है। अगर उस पर सोने चांदी के तार इस्तेमाल हुए, दोरे इस्तेमाल हुए, तो कोई हर्ज नहीं है, इस्तेमाल कर सकते हैं। लेकिन अगर वो बटन की शक्ल हो और अलग से उसको लगाया जाता हो, जैसे कि आप दर्जी के यहाँ कपड़े लेने गए तो उसने कहा सब तैयार है, बटन टांकने के बाकी है, तो बटन अलग से लगाए जाते हैं, तो वो बटन जो अलग से लगते हैं अगर वो सोने और चांदी के होंगे तो नाजायज है, उसको इस्तेमाल नहीं कर सकते। ये है दोनों के दरमियान फर्क। अब भी बाज जगहों पर शेरवानी, अचकन, वास्कट में ये घुंडी इस्तेमाल होती है और उसके ऊपर बतौर जीनत सोने चांदी के तार इस्तेमाल किए जाते हैं, तो ये इस्तेमाल करने की इजाजत है, उसमें कोई कबाहत नहीं है, वो कपड़े की जिन से होने की वजह से। जी ये रिवायत पहले गुजरी है, लेकिन यहाँ ताबीर बड़ी अजीब है। देखिए हजरत मिसवर इब्ने मखरमा रदी अल्लाह ताला अन्हु फरमाते हैं कि मेरे वालिद हजरत मखरमा ने मुझे फरमाया, ए मेरे बेटे मिसवर, مجھے یہ خبر پہنچی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کے پاس بہت ساری قبائیں آئی ہیں اور حضور اس کو اپنے اصحاب میں تقسیم فرما رہے ہیں، مجھے بھی حضور کے پاس لے جاؤ، کچھ مل جاوے ایک آدھ قبا۔ معلوم ہوا کہ بڑوں کے دروازے کے اوپر اس طرح جانا کوئی معیوب نہیں ہے سوال کی نیت سے۔ تو فذہبنا، ہم گئے تو نبی کریم صلی اللہ علیہ وسلم مکان کے اندر تھے، تو ابا جان منے مجھے کہنے لگی، پیارے بیٹے حضور کو ذرا باہر بلا لاؤ نے۔ اب جیسے بیٹے نے سنا کہ ابا جان یوں کہہ رہے کہ بیٹا حضور کو باہر بلا کے لے آؤ، فعظمت ذالک، تو یہ چیز مجھے بہت بھاری لگی کہ حضور کو اور کہیں باہر بلا کے لانے کا ہو ہے، ابا بھی کیسی بات کر رہے ہیں، مجھے بہت گھرانی ہوئی کہ ابا کہہ رہے حضور کو باہر بلا کے لاؤ۔ فقلتو، تو میں نے ابا جان کو کہا، ادعو لک رسول اللہ، ابا آپ کے لیے حضور کو بلاؤں؟ یہ بطور انکار کہا بیٹے نے، اور یہ ابا آپ کے لیے تو آپ ابا ہے لیکن حضور حضور ہے، کیا حضور کو آپ کے لیے تھوڑی بلوایا جا سکتا ہے؟ تو ابا ابا تھے۔ ابا نے کیا جواب دیا، یا بنی انہ لیس بجبار، وہ کوئی جبار اور متکبر تھوڑے ہی ہے، اس لیے تم بلانے جاؤ گے تو وہ برا نہیں مانیں گے اور فوراً باہر آ جائیں گے۔ دیکھیے حضور کی کمال تواضع کا صحابہ کرام کو کیسے یقین تھا، یہ دنیا کے بادشاہوں کی طرح تھوڑی ہے کہ بلانے جاؤں گا، ہے تیرا باپ مجھے بلا رہا ہے، تیرا باپ کون سا اتنا بڑا آ گیا کہ مجھے باہر بلا رہا ہے، تیرے باپ کو ہوئے تو یہاں آوے، میں کچھ جاؤں آؤں نہیں اس کے پاس۔ اسی لیے کہا انہوں نے بہت یقین کے ساتھ کہ وہ کوئی جبار نہیں ہے، حضور کے آنے کو برا سمجھیں گے۔ فدعوتہ، میں نے جا کے حضور کو کہا، حضور فوراً تشریف لے آئے اور حضور کے اوپر ایک جو ہے ریشمی قبا تھی، پیچھے گزر گیا کہ ممکن ہے کہ یہ حرام ہونے سے پہلے ہو، کہ حضور نے اپنے بدن کے اوپر جو قبا ڈالی تھی ریشمی، وہ حرمت سے پہلے، یا یہ کہ حرمت کے بعد ہو لیکن حضور کے اوپر ہونے کا مطلب ہے ہاتھ میں پکڑ کے لے آئے یا کندھے پر ڈال کر کے دکھانے کے لیے لے کر کے آئے، یہ مطلب بھی لے سکتے ہیں۔ مزرر بالذهبی، بس یہ آگے لفظ ترجمۃ الباب سے تطبیق رکھنے والا، تو اس سے ثابت ہوا کہ سونے کی اس کے اوپر تار سے کام ہوا تھا۔ حضور نے فرمائی، مخرمہ یہ میں نے تمہارے لیے چھپا کے رکھی تھی، اور پھر حضور نے وہ ان کو عنایت فرما دی۔ اس سے معلوم ہوا کہ اس طرح کا پہننا جائز ہے، پہن سکتے ہیں۔ آپ بھی ختم بخاری کے جوڑے میں ایسا بنوا لو۔ وہ ہم جو تلبیہ کے بارے میں وہ بات آئی تھی نا حضرت عبداللہ ابن عمر کی، کہ لوگوں نے آپ کو پوچھا کہ آپ تلبیہ کیوں آٹھ کو پڑھتے، جو مسئلہ کل سبق میں گزرا تھا، تو اس میں یہ بتلایا گیا تھا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ذوالحلیفہ کے اندر پہنچ کر ایک درخت کے نیچے دو رکعت نماز ادا فرمائی اور پھر تلبیہ پڑھ کر احرام شروع کیا نبی کریم صلی اللہ علیہ وسلم نے، تو جو لوگ وہاں قریب میں موجود تھے انہی کو پتا چلا، پورے مجمع کو عام لوگوں کو پتا نہیں چلا۔ اس کے بعد یہ ہوا کہ حضور اونٹنی پر سوار ہوئے اور اونٹنی چلی اور بیدا نامی ٹیلے کے اوپر اونٹنی چڑھی، بیدا نامی ٹیلے کے اوپر اونٹنی چڑھی، تب حضور نے پھر سے لبیک پڑھی۔ اسی لیے آپ نے وہاں کتاب الحج میں یہ مسئلہ پڑھا ہے نور العزا سے ہی اب تک، کہ حاجی ہر اونچی جگہ پر چڑھتے ہوئے بھی لبیک پڑھے، نیچے کی طرف اترتے ہوئے بھی لبیک پڑھے۔ جب بیدا کے ٹیلے کے اوپر حضور کی اونٹنی چڑھی تب حضور نے پھر لبیک پڑھی، اب دو چیز جمع ہو گئی، ایک اونٹنی کی اونچائی اور دوسرا بیدا کی اونچائی، اسی لیے سب کو پتا چلا کہ اب حضور لبیک پڑھے لبیک پڑھے۔ اسی لیے انہوں نے نقل کیا کہ حضور نے اٹھنی پر بیٹھ کر کے لبیک پڑھی، حالانکہ احرام شروع ہو گیا تھا درخت کے نیچے، دو رکعت نماز پڑھ کے فوراً جب آپ نے لبیک پڑھی تب سے آپ کا احرام مبارک شروع ہو چکا تھا. اس سے ایک بات یہ بھی واضح ہو گئی کہ دو چادر باندھنے کا نام احرام نہیں ہے. یہ تو یہاں بھی آپ باندھ لو، نیچے ایک چادر باندھو، ایک چادر اوپر ڈال لو، تو اس سے احرام تھوڑا ہی ہو جائے گا. اور ہمارے یہاں کے جین لوگ روزانہ صبح میں دو چادر باندھ کے دیراسر میں جاتے ہیں، تو اس سے احرام تھوڑا ہی ہو جائے گا. احرام تو اصل نام ہے، نیت کر کے لبیک پڑھنے کا نام احرام ہے، اس سے احرام شروع ہوتا ہے کہ نیت کرے اور لبیک پڑھے. یہ تو دو چادر ہے اس کی. چلو،
بسم اللہ الرحمن الرحیم. باب قول اللہ تعالی.